أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزيزان ناز، آج جولائی 1979 کی 13 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ العنکبوت کی آیت 7 سے ہو رہا ہے. 2:9/60. آپ کو یاد ہے کہ سابقہ درس میں سلسلہ کلام ہجرت سے متعلق تھا. میں نے یہ بتایا تھا کہ یہ ہجرت دین کے نظام کے پروگرام کی ایک بڑی اہم کڑی ہے. اس سے مفہوم یہ ہے کہ رسول جس مقام میں مبعوث ہوتا تھا، جس مقام کی ابتدا کرتا تھا اپنے پروگرام کی، ایک وقت تک وہ اس میں مصروف کار رہتا تھا، لیکن جب وہ اسے دیکھتا تھا کہ اس کے اس نظام کے قیام کے لیے سزا مساج نہیں ہے، تو کوئی اور مقام جہاں وہ دیکھتا تھا کہ حالات زیادہ بہتر سازگار ہیں، وہ اس مقام کی طرف منتقل ہو جاتا تھا. یہ نہ تو قرار تھا، نہ کسی نقل مکانی کی کوئی شکل کی، بلکہ وہ انسان نے کہا تھا کہ ترک شبنم بہرے تصویر یم است. یہ تو قطرہ شبنم کو سمندر کو مسخر کرنے کا ایک پروگرام ہوتا تھا، بڑا اہم پروگرام تھا. اسی لیے قرآن کریم نے مجاہدین و مہاجرین، مہاجرین اور مجاہدین دونوں کا ذکر اکٹھا کیا ہے. اب اس کے راستے میں پہلا خیال یہ آتا تھا کہ سفر لمبا، حالات ناسازگار، ہو سکتا ہے کہ پیچھے سے یہ جو تعاقب بھی کریں جو مخالفین ہیں، تو خطرہ تھا موت کا. اور موت کے متعلق تو قرآن کریم کا جو یہ بنیادی عقیدہ ہے، حیات آخر جسے کہتے ہیں، وہ اصل میں تسلسل حیات ہے، بڑی اہم چیز ہے. اب میں تو کیا اس کا نواز تو الفاظ باقی رہ گئے ہیں، ورنہ یہ تو عظیم چیز ہے انسانی زندگی کے اندر. سب سے زیادہ انسان موت سے ڈرتا ہے. موت کے متعلق یہ ہے کہ موت یعنی خاتمہ، قرآن کہتا ہے کہ یہ موت خاتمہ نہیں ہے، یہ تو تسلسل حیات ہے. یہ تو ایک لذی کا ایک بار میں سے گزر کر کہنے گلستان میں داخل ہو جانا ہے. یہ کہتا ہے کہ اس سے ڈرنے کی کون سی بات ہے؟ کہ یہ جو تسلسل حیات ہے زمین میں، میں نے زندہ رہنا ہے. اس سے عظیم انقلاب واقع ہوتا ہے انسان کے اندر. موت ہوتی نہیں، یہ مرتا ہی نہیں ہے. مرتی تو ہے، یہ دنیا کو پیچھے رہ جاتی ہے، وہ تو زندہ ہوتا ہے. تو پہلی چیز قرآن نے یہ کہی تھی کہ اس کے متعلق پہلا خیال یہ آئے گا نا کہ راستے میں ہو سکتا ہے کہ وہ موت واقع ہو جائے. تو موت تو حیات بے شرف کا نام ہوتا ہے، اور مرگ با شرف جو ہے وہ تو حقیقت میں زندگی ہے. اس لیے موت سے ڈرنے کی تو کوئی بات ہی نہیں. کتنا بڑا خطرہ ہے جو ایک ایمان اس خطرے کو ظاہر کر دیتا ہے انسان. یہ جو بے پناہ قوتیں ہم دیکھتے ہیں مومنین کے اندر پیدا ہو جاتی تھی کہ نگاہ مرد مومن سے بدل جاتی ہیں، تقدیریں وہ اس ایمان سے ہو جاتی تھی کہ میں نے تو مرنا ہی نہیں ہے. جس جنگ میں، جس لڑائی میں، جس تصادم میں آپ کو یقین ہو کہ میں نے نہیں مارنا، اس کو مار دینا ہے، مجھے نہیں کہ اس میں کتنی بے پناہ قوتیں ہوتی ہیں اس کے اندر کہ میں نے تو مرنا نہیں کسی ہم کے اندر. دوسری چیز، اب ہم اس درس پہ آتے ہیں، آج کے درس پہ. دوسری چیز یہ ہے کہ روٹی کی چیز، یہ بڑی فکر ہوتی ہے. یہاں بنایا ہوا تو کام کاج، ذرائع، کاروبار، جہاں بھی انسان رہتا ہے وہاں کچھ نہ کچھ کھیلا تو اس کا ہوتا ہی ہے. اس نقل مکانی سے دوسری جگہ جانا ہے، راستہ ہے، وہاں معلوم نہیں. قرآن کریم میں عزیزان ایمان یہاں ایک آیت کے چند الفاظ میں پورا معاشی نظام، باطل کا معاشی نظام،
और उसके बाद सही माशी निजाम एक मिसाल के जरिए से वाजह कर दिया। वो कहता ये है कि ये जो भूख का डर है ये बातिल का निजाम है, और इस बातिल के निजाम में होता ये है कि जो किसी के हाथ में आता है वो समेट के बैठ जाता है, समेट के बैठ जाता है, यानी यहाँ जरूरत नहीं अपनी अपनी पूरी को करता, बल्कि होता यह है कि जिसके हाथ में कोई कीमत होती है, असबाब ज्यादा होते हैं, सामान ज्यादा होता है, इकरार होता है, वो दूसरों का हिस्सा समेट के बैठ जाता है अपनी जरूरत से ज्यादा। बाकी सिस्टम में तो फिर भी ये इसका इम्कान बहुत थोड़ा सा था, यानी वो जिन्स होती थी जिसको संभाल के रखना, तो जिन्स कितनी ज्यादा इंसान जखीरा कर देगा और कितने अरसे तक जखीरा कर रखेगा। बार्टर सिस्टम में तबकाती इम्तियाज इस किस्म के पैदा नहीं होते थे। यही होता था किसी के पास कोई ज्यादा गड्ढा हो गया, किसी के पास थोड़ा गड्ढा हो गया, ज्यादा गड्ढे वाले ने अपना ज्यादा गड्ढा तेली को दे दिया, वहां से तेल दे दिया। बार्टर सिस्टम ये था। लेकिन ये जो कॉइन या सिक्का ईजाद हुआ है, ईजाद तो हुआ था एक जरूरत के लिए कि कौन गल्ला मानदार उठाए फिरे, इसकी बजाय एक रुपया जेब में डाल दिया तो बराबर हो गई, ये एक जरूरत थी। लेकिन इसने वो विदेशी निजाम कायम किया इस दुनिया में जिसका हाल ही कोई नहीं। अब ये जो जरूरत से गायब समेत में है किसी उनकी कोई नहीं, हजारों लाखों करोड़ों अरबों रुपया समेत जाइए ना आप। अब जितना आप ये समेटते चले जाएंगे ये दूसरों का हिस्सा है जो आप समेट रहे हैं, ये इवन डिस्ट्रीब्यूशन नहीं है, हमवार तकसीम नहीं है। होता ये है कि किसी के पास दस भी नहीं है, किसी के पास करोड़ रुपया है, तफावत का इतना फर्क पैदा हो जाता है। ये एक सिक्के ने पैदा किया है दुनिया में, बड़ी बड़ी सी लालच इसमें पैदा कर दिया है। तो असल चीज ये है कि बातिल के निजाम में जरूरत के मुताबिक हर फर्ज नहीं देता, जरूरत के बाद समेट के रखता है। सही निजाम जो है कि जरूरत के मुताबिक ले लीजिए और बाकी के मुताबिक जो फिक्र न कीजिए, दूसरे जरूरतमंद जो है वो उनके लिए छोड़ दीजिए। ये निजाम जो है सिर्फ जरूरत के मुताबिक, अल्लाह ने मान एक मिसाल के आप गौर कीजिए और देखिए कि कुरान बात हिजरत की कर रहा है, बता ये रहा है कि इस बादल के निजाम में तुम्हें ये चीजें दी, जान को लागू हो रही थी कि रोटी का क्या इंतजाम होगा, जिस निजाम की तरफ तुम जा रहे हो और तुम्हें बताएं वहां निजाम क्या होता है। झूम जाइए एक मिसाल से, वकैयम मिन दाबतन ला तहमिलो बहुत सुनी वो लड़ी, कहने लगा हमारा निजाम फितरत कायनात के अंदर देख लीजिए। कायनात में भी हजार जिनको रिजत की जरूरत है, रिजत के माने जिन चीजों के ऊपर जिंदा रहना होता है, खारजी कायनात में जिन्हें रिजत की जरूरत है इंसानी आबादी से करोड़ों लाखों गुना ज्यादा है। लेकिन वो कहता है जरा देखो तो सर उनकी तकलीफ क्या होती है, पूरी चरागाह, पूरा जंगल, हरी भरी घास, एक बकरी, एक बैल, एक गाय, जितने में उसका पेट भरता है उतना वो खा लेती है, उसके बाद आराम से बैठ के सो जाती है। वो कहता है ये नहीं होता कि वो कुछ खा ले और बाकी जितना बैठा रखा हुआ है उसको अपनी चीज से लाद के ले जाए। हाँ वहां निजाम से ही इसलिए चल रहा है कि हारे सिर्फ जरूरत के मुताबिक लेता है, उससे ज्यादा समेट के नहीं लगता, उससे ज्यादा पीठ से लादे हुए नहीं फेरता। ये जहां भूखा मरता है इंसान वो इस वजह से मरता है कि जरूरत पूरी करने वाला सिर्फ जरूरत तक महसूस नहीं रहता, जरूरत के बाद बाकी अपनी पीठ से लाद के चल देता है और दूसरे लोग जो है वो मालूम रह जाते हैं। और अगर निजाम हो हमारा फितरत का कि उसमें हर शख्स हर दिन हयात दाबा हर दिन हयात अपनी जरूरत के मुताबिक पेट भर के वो खा लेता है और बाकी को समेट के पीठ के लाद के भी चला जाता है, कहा तुम जिस निजाम की तरफ जा रहे हो वहाँ ये निजाम होगा। कैसी बातों बातों में कितने अहम मसाइल हैं जो हल कर देता है। इकोनॉमिक का बेसिक प्रॉब्लम है ये कि तबकात जो हैं उनकी तकलीफ कैसे मिले। बुनियाद यह है, इसीलिए उसने कहा था कि जैसा लूना का माजा मिल सकू। अब जो पूछते हैं कि हम अपनी मेहनत की कमाई से जितना कुछ लें उसमें से कितना कुछ दूसरों की जरूरत के लिए दे दे। उसने कहा कि कितना कुछ एक बैल से पूछो, वो उसके सामने गले का ढेर लगा हुआ होता है, उसमें से वो खाता है, पेट भर जाता है, उसके बाद आराम से बैल की दीवारी करने लग जाता है। उसको पता ही नहीं होती कि बाकी जो है कौन ले जाता है। दूसरा बैल आता है झुका, वो झुका देता है। चरागाहों में जाओ, जंगलों में जाओ, जहाँ जाके देखो, हर एक अपनी जरूरत के मुताबिक उसमें से देता है, बाकी को बांध के नहीं साथ ले जाता। कहा राज इतना है सारा बहुत फरमाया आपने। अल्लाह हो यार रू को हाँ पहले कहा कानून कायनात की रूह से ही उनको रिज़्क मिलता है। वाइयाकुम जिस निजाम की तरफ तुम जा रहे हो वह ये निजाम वहाँ कोई जरूरत से ज्यादा समेट के नहीं रखेगा। तो दूसरा पहला मरला वो मौत का था, उसको तुझे हल करके रख दिया। मरते तो हैं ये लोग, रोते हैं तुम्हारी मौत से, तुम तो जिंदा रहते हो। रिजल्ट का मसला था, हल करके रख दिया। तो यहाँ तुम इसलिए जा रहे हो कि बादल का निजाम था, वहाँ जो जा रहे हो वहाँ फितरत का निजाम है। हर एक अपनी जरूरत के मुताबिक लेता है, जरूरत से गायब जो है उसको समेट के नहीं रखता। इसलिए ये मसला भी वहाँ हल हो जाएगा। इसीलिए एक आयत के बाद कहा अल्लाह हो जब शुक्र का जमीन लिखा हो मैं बाद से देर हो जाता हूँ। अभी खुदा के निजाम के मुताबिक अगर उसके इस निजाम के मुताबिक चलो तो बस्त रिश्ते हर एक को मिलता है। इसकी खिलाफ वर्जी करते हो, अपना निजाम चलाते हो, तो फिर हर ताकतवर हर साहबी सरदार वो ज्यादा से ज्यादा समेट कर रखता है, जरूरत के मुताबिक नहीं देता। दूसरों को महरूम करने के लिए समेट लेता है। काजी है सारा राम, इस निजाम को बदलने की जरूरत इसलिए पेश आई है कि वहाँ ये निजाम कायम हो जिसे आप निजाम कायनात कहते हैं। दूसरा मसला ये था, उसको हल करके रखा। अब अगली बात आई, अजीब चीजें आ रही। वही तो मैंने कहा था कि ये जितने अहले किताब थे वो सब कहते थे कि हम खुदा को मानते हैं। खुदा ही तो नहीं बल्कि वो जो अजाई ईमान आपके यहाँ के हैं, अल्लाह को मानो, गरीब को मानो, किताबों को मानो, रसूल को मानो, आखिरत को मानो, ये ईसाई यहूदी वगैरह ये सारे इन अल्लाह को मानते हैं। वो कहते हुए थे कि हम तो इन्हें मान रहे हैं। खुद इन मुशरिकीन अरब की भी कैफियत ये थी कि ये भी खुदा पर ईमान का ही मजाक कभी नहीं आ रहा हूँ, क्योंकि दूसरा लफ्ज कोई नहीं। हमने भी जो इसका तर्जमा किया है उसका मफहूम ही कुछ नहीं। बहरहाल जिसे हम ईमान कहते हैं, ईमान का तो खैर लफ्ज ही हमारे हैं नाम अनुसार, मानना कहते हैं खुदा को मानना। हिंदू खुदा को मानता है, क्रिश्चन खुदा को मानता है, यहूदी खुदा को मानता है। खुदा को मानता हूँ, मानता हूँ क्या मानू, कभी सोचा नहीं है किसी ने, पहले नहीं सोचा, अभी सोच लीजिए। मैं दोनों हिस्सों का देखता हूँ, मैं खुदा को मानता हूँ। ज्यादा से ज्यादा यही बात है ना कि ये है कि खुदा है, तो आपने मान लिया है, ठीक है। दूसरे ने कहा नहीं है, फिर क्या गया बना, वो है तो है, तुम्हारे ना कहने से तो उसकी नदी नहीं हो जाती। कुरान ने यह कहा है कि अगर सारी कायनात भी हमारा इनकार कर ले तो हमारा कुछ नहीं देता। वो सूरज तो मौजूद है, सारी दुनिया आके अपनी बंद कर ले तो क्या सूरज गुम हो जाएगा। खुदा को मानता हूँ बेमानी की। आज की दुनिया में ऐसी बात कुरान कर रहा है, ये जितने सेकुलर स्टेट भी है ना, यानी जिनकी मम्लकत में, हुकूमत में, सियासत में खुदा नहीं आता, वो भी खुदा को मानते हैं। सारे क्रिश्चियन वर्ल्ड खुदा को मानती, सारी जीव वर्ल्ड खुदा को मानती है, हिंदू खुदा को मानते हैं, सेकुलर स्टेट है, सारे साइंटिस्ट इनके यहाँ के बुजुर्ग ना वो तो मुस्तकियात हर जगह एक्सेप्शन होती है, कुछ उनमें है ऐसे जिनको वो चाहिए कहते हैं। बात दूसरी तरफ चली जाएगी वरना मैं यह करूंगा कि वहां भी सिर्फ अल्फाज ही का फर्क है, मानते वो भी है जो ऐसे नहीं है यूनानी एथिस्ट, उनके अलावा सारी दुनिया खुदा को मानते, यूरोप के साइंटिस्ट खुदा को मानते, कुरैश खुदा को मानते थे। अब देखिए मानने और ना मानने में कुरान ने फर्क क्या किया। वो कहता है कि वाला इन सालता हूँ मन खलक समावादे वाल अर्द वाल तखर समका वाल कमरक लयकूल उन्मिल्लाह। इनसे कहो कि सिलसिला कायनात किस तरह जा रही है, किसने जमीन को पैदा किया, किसने आसमान को पैदा किया, चम को कमर किसके जोर से चल रहा है, कहेंगे कहेंगे कि अल्लाह के। यहाँ तक तो ये कहते हैं कि ये ठीक है, अल्लाह ने ये कुछ किया। कहता है का अन्ना जो सकून, मैं भी अर्ज करूंगा कि इसके माने क्या है। एक आयत और पढ़ ली, वलाइन सालता हूँ मन नजल में समाय मा अन का हयात ही अर्द बाद मौत है लाइया कुल्ला। इनसे कहो कि बारिश कौन बरसाता है, बादल कौन लाता है, हवाएं कौन चलाता है, उसे नहीं जो खुदा ठीक है। यहाँ तक तो अल्हम्दुलिल्लाह कहा, अल्हम्दुलिल्लाह यहाँ तक तो तुमने मान लिया। बाद अक्सर हम लाया के लूंग, मुझसे ये है कि इससे ज्यादा असल से काम नहीं देते। अब मैं अर्ज करता हूँ, वो ये कहता है कि फिर यहाँ पहुँच के तुम्हें क्या हो जाता है। ये जो कहा था ना कहना जो सकून, यहाँ तक तो तुम खुदा खुदा करते हो, इससे आगे तुम्हें क्या हो जाता है। वो आगे क्या बात है जिसके मुताबिक कहा कि क्या हो जाता है। 43/84 43/84 कहा आओ तुम्हें बताएं खुदा का मानना जो है क्या होता है। तुम्हारे इस मानने में और खुदा पर कुरान की रूह से ईमान रखने में फर्क क्या है। कहा तुम मानते ये हो कि खारजी कायनात में उसी ने पैदा किया, उसी का कानून चलता है। यूरोप का एथिस्ट साइंटिस्ट भी ये मानता है कि कायनात में कवानीन में फितरत है और वो कानून जो है फितरत का वहाँ वाहिद कानून है, यूनिवर्सल है, यूनिवर्सल कानून है, एक कानून है, वाहिद कानून है, कोई एक कुवत है जो उस कानून को चला रही है। नाम नहीं वो लेते खुदा का, ना ले कायनात के अंदर तो वो उसका इख्तदार मानते हैं, इख्तियार मानते हैं। आगे उसने कहा था कि इससे आगे जब बात की जाती है तो वहां क्या तुम्हें मौत पड़ जाती है। अब मैं बताता हूँ वो क्या कहता है कि ईमान क्या होता है। कहा हो अल्लाह जी किस समाये इलाहुन व फिल अर्द इलाह। खुदा के ईमान ये है कि जैसे तुम कहते हो कि कायनात में उसका कानून कार फरमा है, इंसानों की दुनिया में भी उसका कानून कार फरमा होना चाहिए, इसे ईमान कहते हैं। खुदा ईमान की डेफिनेशन भी आ गई, सारी दुनिया से ईमान का फर्क भी आ गया। यानी ये बात जो है अजीजान ईमान, मैं बार बार कहता हूँ, दुनिया मजाहब की किसी किताब से ये बात इस किस्म के निकाल के बता दीजिए कि हवल्ला भी सिर्फ फरमाए ना हो तो फिर डर देना। कहते हैं तुम फिर अरबे इलाह नहीं मानते, हम भी नहीं मानते है। हमारी अर्ज में, हमारी जिंदगी में, हमारी ममलकत में, हमारे दारा इकतदार के अंदर है इलाह। वो इलाह के माने, इन्होंने इलाह का तर्जमा किया माबूद, जिसकी प्रस्तुत की जाए मामला भी हो गया। फिर समाये इलाह हूँ, वहां भी वही माबूद है, तेरी जान तूरे वहां मिलाएगा बल्कि फिर इस पे उसकी प्रस्तुत वहां करते हैं, ऊपर करते हैं, अर्ज में जमीन से हम उनकी प्रस्तुत करते हैं। हिदागत अर्जमा किया, प्रस्तुत मसला हल कर दिया। इलाह के तर्जमे से तो बात इलाह कहते ही था इतदार को। कहा यहां तक तुम मानती हो कि कायनात खारजी में इतदार उसका है, फिर अपनी तमदनी जिंदगी अर्ज के अंदर उसका इतदार क्यों नहीं मानते। ईमान ये है कि जिस तरह उसके कानून का इस्तेदार खारजी कायनात में कार फरमा है, तुम्हारी अपनी जिंदगी के अंदर भी उसी का कानून कार फरमा होना चाहिए। ये है खुदा का ईमान। और जो मैंने अर्ज किया है कि ये वहां के कुरैश की बात नहीं थी, वो यूरोप के साइंटिस्ट को भी ठीक नहीं कह रहा, वो वहां के ही ऐसी उससे नहीं कह रहा। मैंने अभी अर्ज किया है कि ये ईमान तो हमारा भी नहीं, ठीक कह रहा हूं ना मैं, फिर अरबे इलाह ये ठीक है, प्रस्तुत वाला इलाह जो है वो तो ठीक मानते हैं, प्रस्तुत का तो लफ्ज ही नहीं आया, कुरान में तो लफ्ज ही मालूम ये इलाह महबूद को तो कहते ही नहीं, इलाह तो शायद इकदार होता है, इख्तियार को कहते हैं। हम लोग छोड़ दीजिए, ईसाइयों को, यहूदियों को, मजूसियों को, हिंदुओं को, एथिस्ट को, साइंसदानों को, बाकी सारी दुनिया को छोड़ दीजिए, मुसलमानों को ले लीजिए, क्या मुसलमानों की दुनिया के अंदर इलाहुन फिल अर्द है खुदा? ये सारे मानते हैं ना खुदा पे, ईमान है ना खुदा पे, मुसलमान का तो ईमान मानते हैं ना हम, कामुशम अपने मुतलक तो हमें ये है ना कि अल्लाह का शुक्र है अल्हम्दुलिल्लाह, अल्लाह पर हमारा ईमान है। सुन लिया आपने, जरा उससे पूछिए जिस पर ईमान का आप दावा कर रहे हैं। 4/136 हवाला मैंने अर्ज किया था, बात यही चली जा रही है, मैं भी रस्मन गुजारा, मैंने कहा था कि कुरान के अगर छोटे छोटे नुस्खे साथ आपके सामने हों, पता नहीं कहां से कहां आपकी बात चली जाए, इसको बार बार देखिएगा घर जा सकते हैं, हम मुसलमान हैं ना। 4/136 यायीना आमनु, ऐ वो जो अपने आप को कहते हो कि हम ईमान लाए हुए हैं, खुदा मुखातब है, यायीना आमनु, ऐ मुसलमानों, ऐ वो जो कहते हो मोमिन है, ऐ वो जो कहते हो हमारा ईमान है खुदा पे, आमनु बिल्ला, ओ कमबख्तो खुदा पे ईमान लाओ। अजीजा ने मान फिर सोचिए, यायीना आमनु कहा है पहले, ये क्या तकातुब है, ये किस किस्म का अंदाज है खिताब करने का, कौन है जिन्हें मुखातब किया जाता है यायीन आम, पूछिए इन सब से किताब जरा इसके मान बता दीजिए आज के, तो यायीन आमन को कहा है कुरान ने, वो तो तस्लीम करता है आमन, मुखातिब कर रहा है तुम्हें ये कहते, और उसके बाद कहता है कि आमनु बिल्लाह है, बिल्लाह है नहीं, वबिर रसूल है, वा रसूल ही वन किताब इल्लज़ी नज़ला रसूल ही वन किताब इल्लज़ी अंज़ला मिन क़ब्ल, या ये अल्लज़ीन आमनु की किताब हो रहा है, और हमें कहा जा रहा है ईमान लाओ, वो हमारे ईमान को तस्लीम नहीं करता, तस्लीम किया किस तरह से जाए, ईमान अल्लाह से तो जो है वो इलाहुन फिल अर्द होना चाहिए, इन्हें तो इस तरह आता है कि खुद मुसलमानों के अंदर से कुफर का फतवा किससे लगा दिया जाए, इस पूरे दायरे के अंदर कुफर के फतवे लगाने की तो जरूरत नहीं है, जो जिसके हाथ तुम ईमान साबित करते हो उससे पूछोगे तो तुम सबसे ज्यादा ईमान लाओ, या ये कहें कि यायीन आमनु ने हम शामिल नहीं, हमसे नहीं इसने ये कहा, पहले कह दो कि हम इनमें शामिल नहीं है तो हमारा तुम्हारा झगड़ा नहीं है, जीवन बिस्मिल्लाह खास हम यहाँ बात, लेकिन अगर इसमें शामिल है आप सब तो उसके बाद दूसरों पे कुफर का था, वो ये कहता है यायीन आमनु आने और निकल, इससे भी आगे है अजीजा ने मन बात, लेकिन उसकी तस्वीर में मैं फिर किसी और वक्त जाऊंगी, ये वक्त नहीं है, रेफरेंस के लिए आप इसको याद रखिए, यायीनाम ईमान लाओ तकीद है, नबी तुम सल्लल्लाहु अलैहि वसल्लम पर वही नाजिल हुई, कुरान नाजिल हुआ, इससे बड़ा और शायद ईमान कौन सा हो सकता है, दो बता 250 कहा हम तुमसे कह रहे हैं कि ईमान लाओ, सुनो आमन रसूल बिमा अंजला इलैहि मिन रब्बिही, رسول بھی ایمان لایا ہے اس کے
اوپر، رسول بھی ایمان لایا ہے، ایمان 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 یہ چیز ہے، خود رسول کو بھی ایمان لانا پڑتا ہے. میں نے کہا تھا نا کہ اس ریفرنس اس کنٹیکسٹ میں میں اس کی تفصیل میں بیان کروں گا کہ یہ کیا یہ اتنی عظیم چیز ہے. میں نے عرض کیا ایمان ایمان اہل مذاہب میں دنیا کی کسی کتاب میں یہ بات آپ کو کہیں نہیں ملے گی کہ وہ جو رسول جو وہی خدا کی دوسروں کے سامنے پیش کر رہا ہے اس کے متعلق کہا جا رہا ہے کہ وہ خود پہلے ایمان لایا اس کے اوپر. رسول ایمان لاتا ہے اس کے اوپر، رسول ایمان لاتا ہے اس کے اوپر. ہم آپ کون سے بات کی دیں وہ ایمان لاتا. یہ ایمان لانا کیا چیز ہے؟ جنہیں بھی ہم کہتے ہیں اس کا خدا کی ایماندار، خدا کا تصور تو ذہن میں ہر ایک کچھ ہوتا ہے. وہ ہر ایک کے تصور کے مطابق ایمان کو ایمان نہیں مانتا، الگ الگ تصور ہے ہر ایک کے. وہ خدا کا ایک متعین تصور دیتا ہے، صرف وہ تصور جو خود خدا نے اپنے متعلق دیا ہے. کوئی دوسرا شخص خدا کے متعلق صحیح تصور دے ہی نہیں سکتا. یہی کی بنیادی ضرورت جو ہے وہ خدا کا صحیح تصور دینا ہے. اور میں یہ عرض کر دوں کہ اگر قرآن کریم نے جو خدا کا تصور دیا ہے وہ تصور صحیح ہو جائے سارا اسلام سمجھ میں آ جاتا ہے. یہ جو آمن الرسول ہے نا، رسول بھی خدا کے اس تصور پر ایمان لاتا ہے جو خود خدا نے وحی کے ذریعے سے رسول کو ہی جانا کھا دیا ہو. کیونکہ اس سے پہلے رسول کے ذہن میں بھی کوئی تصور تھا خدا کا، تو اسے بھی اس تصور کے بجائے اس تصور کو ماننا پڑتا. اور وہ تصور بنیادی یہ ہے کہ جیسے وہ سماج الہ ہے وہ تمہاری عرضی زندگی کے اندر بھی الہ ہونا چاہیے. آمن الرسول باللہ انزل الیہ من ربہ والمومنون، اکیلا ہی رسول ہی نہیں، جس طرح سے باقی مومن ایمان لاتے ہیں آمن الرسول. اسی لیے رسول نے کہا تھا کہ انا اول المسلمین، میں سب سے پہلے ایمان لا کے اسلام لایا ہوں. یہ جو چیز ہے کہ یعنی سوچیے کہ یہ پوری آبادی صاحب ہو، ایک عرب کی ہے یا 90 کروڑ کی ہے یا مسلمانوں کی آبادی، ان کو چھوڑیے، ہم نے سے بھی ساری زندگی میں ہم ایمان لائے ہیں خدا پہ. کبھی ایسا اوکیزن ہوا ہے کہ خدا پہ ایمان لائیں؟ اس کی ضرورت ہی کوئی نہیں. وہ تو جائیے لگی نا آمنو سے تجدید کرتا ہے آدمی، وہ تجدید کرتا ہے ایمان لاؤ، ہم تب ایمان نہیں لائے. یہ وجہ ہے کہ ہم اس ایمان کے معیار سے ہے ہی نہیں، ہم اس کے نظام میں ایمان والے ہیں ہی نہیں. وہ تو کہتا ہے ایمان لاؤ، ہم تو نہیں لائے ایمان. اور پھر آج یاد رکھیے یہ تو ورد ہے، ایمان لاؤ یہ نہیں نا ایمان لائے، یعنی کچھ کرنا ہوتا ہے اس میں، یعنی خود ہی نہیں ہے. یہ جیسے کہ میرا نام غلام احمد ابو حفیظ ہے، مجھے اس کے لیے کچھ نہیں کرنا پڑتا، نام ایک رکھ دیا ہوا ہے ماں باپ نے، وہ ساری عمر وہی نام چلا آتا ہے. اس نام کے لیے مجھے کچھ کرنا نہیں پڑتا، ادب پہ سیکھنے کے لیے کچھ کرنا پڑتا ہے. اسے کہتے ہیں ورد. قرآن کریم میں ایمان کے لیے یہ ورد فیل کی بات ہے، کچھ کرنا پڑتا ہے. ان لگنا آمن، وہ جنہوں جو ایمان لائے، جنہوں نے کچھ کیا ایمان کے لیے، جو مینونا جو ایمان لاتے ہیں، ہر جگہ فیل ہے، ہر جگہ ورب ہے. یہ تو یہ تو ایمان ایمان دل اور دماغ کی پوری رضامندی کے بعد، سوچ اور فکر کے بعد، شعور کے بعد، تدبر کے بعد، تعقل کے بعد، بصیرت کے بعد، قلب و دماغ کے اطمینان کے بعد، اس حقیقت کو تسلیم کرنا ہے کہ میری عرضی زندگی کے اندر بھی اقتدار صرف اس کے قانون کا ہوگا. یہ ہے جسے ایمان کہا جائے. ایمان تو ایک طرف رہا، کفر کے لیے بھی گرم کا ہی سجایا ہے قرآن میں،
نلینا کفر پیدائش میں نہ کوئی مومن ہوتا ہے نہ کوئی کافر ہوتا ہے. یہ جو نیشنل ڈسٹریبیوشن ہے یہ الگ چیز ہے, یاد رکھیے, میں اس سے انکار نہیں کرتا. مسلمان کون اپنے آپ کو جو مسلمان کہتی ہے یہ ایک قوم کی نصیبت کی دنیا میں ہے. اسی طرح سے نان مسلم جو ہیں ان کے الگ ایک قوم ہے. لیکن یہ جو ایمان کا سوال ہے وہ تو ہر شخص کو خواہ وہ مسلمان کے گھر میں بھی پیدا ہوا ہے اپنی زندگی میں جب بھی وہ اس کو سمجھے اس کو ایمان لانا پڑتا ہے اس طرح جیسا قرآن نے رسول سے کہا کہ وہ بھی ایمان لایا تھا. یہ جو اس طرح ایمان لانے والے ہیں خدا پر یہ ہے یا ایھا الذین آمنوا قرآن کی وجہ سے جوائیں گے ورنہ مسلمان ہے. ایمان لایا جاتا ہے پوری پورے کی پورے عقل و شعور کے ساتھ. وہ تو آیت آپ کو معلوم ہے سورہ فرقان کی 73 آیت 25/73 بڑی اہم آیت. مومن پھر وہ بتاتا ہے کہ مومن ہوتے کون ہیں. مومن وہ ہوتے ہیں کہ والذین اذا ذکروا بآیات ربهم لم یخروا علیہا صما و عمیانا. یہ جو اس طرح سے ایمان لاتے ہیں یوں ان کی کیفیت یہ ہوتی ہے کہ اور تو اور خدا کی آیات بھی ان کے سامنے پیش کی جائیں تو وہ اندھے بہرے بن کے ان کے سامنے نہیں جھکتے. یوں ایمان لایا جاتا ہے. ایسے نہیں کرتے. اپنے فکر کے بعد نصیرت کے بعد عقل کے بعد آنکھیں کھول کر کان کھول کر پھر ایکسپٹ کرتے ہیں. اور جب کسی چیز کو اصل و فکر کی بنیادوں پہ ایکسپٹ کیا جائے اس میں تزلزل بھی واقع ہوتا ہے. لغوز اس میں آتی ہے جس میں آپ نے اصل و فکر دلائل و براہین کے لیے سے کسی چیز کو مانا ہوا ہوتا ہے. یوں ہی کسی نے آ کے اس سے زیادہ بڑی دلیل بھی آپ کا ایمان میں لغوز نہیں آ گئی. اور یہاں کہا جاتا ہے انہوں نے یاد کے مان ایمان لانے کے اندر اپنا فکر کو کوئی دخل نہیں. اور اس کی تو انتہا ہے ایمان ان کے یہاں ایک مروج. یہ حدیث کہتے ہیں میں کیوں کہ رسول اللہ کی حدیث حدیث ہے لوگ جنت بلا ہوں تو جنت میں خاص جتنے ہوں گے وہ سب بیوقوف ہوں گے. اللہ بنا دے رہے ہو جنت ایک بیوقوف نہ لاپ آ جائے آزاد ہو جانتا یا بھی ہوتے آیا دے بھی تھک کے کہے گا مت کے کہ اچھا بابا نہیں تو آدھے کو ہی ہو جانا ہے جنت کو ماننا ہوئے تمہارا جنت میں خوب آپ کی جان دے. ایمان فل ارد ابتدا فل ارد. اب ایمان اور کفر کا امتیاز دو فکروں میں آگے وہ من لم یا گم دیوا انجل اللہ کا اجائے کا ہوں آؤ تمہیں بتائیں کفر اور ایمان کا امتیاز. جو بھی خدا کی کتاب کے متعلق فیصلہ نہیں کرتا حکومت کام نہیں کرتا وہ کافر ہوتا. مانتے رہو خدا کو. آپ سمجھ لیا یا ایھا الذین آمنوا کے بعد آمنوا کیوں کہا ہے. اے وہ امبوہ عظیم, اے وہ بھیڑ, وہ مکی اور مچھروں کی طرح جو اپنے آپ کو مسلمان کہتے پھرتے ہو, ایمان لاؤ اس بات کے اوپر کہ تمہاری زندگی کے اندر صرف کتاب اللہ کی حکومت ہوگی کسی اور کی نہیں ہوگی. مانتے ہو تو ایمان کے درجے میں کماتے ہو, نہیں مانتے ہو تو جیسی یہ باقی اور مذہب و مکھی میں صرف میں تم گزرتے رہو. من لم آپ یہ سمجھ آئے کہ جب ان سے کہا جائے کہ صاحب یہ کائنات کس نے بنائی, یہ نہیں کس نے برسایا, پودے کون اگاتا ہے, غزال الحمدللہ خدا نے بتایا. اور اس کے بعد کہتا تھا نا یہ اسکول کہ جب تم اپنی دنیا کی طرف آتے ہو تو یہاں تمہیں کیا موت پڑ جاتی ہے کہ یہاں نہیں خدا کو مانتے. ہجرت کے معنی یہ ہیں کہ جہاں تھے وہاں صرف خدا کو مانتے تھے, پرستش کیے سیدھا مانتے. اب جو جہاں وہاں تم جا رہے ہو جہاں خدا کی کتاب کی حکومت ہوگی یہ ایمان ہوگا خدا کا. دیکھ رہے ہیں ہجرت کے معاملے میں کیا کیا فرق بتاتا چلا جاتا ہے. کہا یہ ٹھیک ہے دنیا اس کی مدا بڑی اہم چیز ہے. پرانے کریم میں تو मोमिन तो बहुत आगे है, आदम का मकाम बताया है, खर अगर तुम वापस समावाद वाला कायनात की बस्ती और बुलंदियों ने सब तुम्हारे लिए ताजा तस्वीर कर दिया, मुसफर कर दिया है। मोमिन नहीं जो कायदे अल्लाह औलाद नहीं, क्या बात है। इस सब आलम फकत मोमिन ने जाबाज किया, मोमिन नहीं जो कायदे औलाद नहीं, तो ये तो इतनी अहमियत है इसको। तस्वीर ये कायनात बुनियादी मता की तस्वीर को, लेकिन घोड़े को मुसफर करके रखना सवारी के लिए और घोड़े को पोतल घोड़ा करके बांध रखना सबल में, दोनों में बड़ा फर्क है। पहला घोड़ा आपको मंजिल तक पहुंचाने का जरिया है, मकसूद भी जात नहीं है, उसकी परवरिश जरूरी है, खाना खाना जरूरी है, देखभाल जरूरी है, बहुत अच्छा, लेकिन वो आपके मकसद के हासिल करने का एक जरिया है फकत। और अगर उसी को मकसूद जात समझ लिया जाए, जैसे वो सुनते हैं बादशाहों की तरह होता था कि टोटल घोड़े बने हुए हैं, यहाँ तक मिला बने हुए हैं, बड़ी बोली बड़ा खर्च होता था उनके ऊपर, बड़ी देखभाल, बड़ी बड़ा बड़ी खुराक कुछ होते हैं बने हुए, यानी मकसूद मिजाज हो गया वो अजीब जीव। कहते हैं कि ये दुनिया इसकी मता ये कायनात इसकी तस्वीर में आए जरूरी है, एक बुलंद मकसद के असूल का जरिया होने की जेहत से। और अगर यही मकसद मान जाए जिंदगी का, तो फिर ये चीज जो है लाहू लाहद से ज्यादा कुछ नहीं। यहाँ तक कैसे चल रहा है, जुल्म का भी सामान होगा, तीजी का भी सामान होगा, लेकिन ये दुनिया इसकी मता जितना कुछ इसके अंदर दिया है हमने, वमा हाजिह हयात दुनिया इल्ला लहु व लाइबुन, मकसूद मिजाज नहीं है। मकसूद मिजाज समझ दोगे तो याद रखो यही नुकसान दे जाएगी तुम्हें। मैं उस घोड़े की मिसाल से भी जरा नीचे उतरता हूँ और वाजह करता हूँ। ये आपके हाथ पांव आंखें ये सारी जितने आजाद हैं, आपका जो इरादा होता है, जो फैसला होता है, उसके दुर्वे कार लाने का जरिया होते हैं ना ये। हाथ ताकतवर होना चाहिए, क्यों? जब आप फैसला करें किसी को मजबूती से गिरफ्त का, तो ये उसका जरिया बनता है। ये जो मौजूदा सतह है जिंदगी की हमारी, इसमें ये मैं अभी नहीं बताता वो फैसले की कुवत कौन सी है, इरादा क्या होता है, उसे इंसानी बात कहते हैं। मौजूदा सतह जिंदगी जो है हमारी, इसमें इंसानी जात के फैसले को बुरे कार डाने के लिए इस जिस्म के आजाद की जरूरत होती है। ये जिस्म जो है ये मकसूद की जात नहीं है, ये उसके फैसले को फैसलों को बुरे कार डाने का जरिया है। सवाल अब ये है कि वो फैसले किस जिस्म के आप करते हैं, किसी का गला ढूंढने का फैसला करते हैं फिर भी ये आप उसी तरह गिरफ्त करता है, गला ढूंढने वाले के हाथ को छुड़ाना चाहते हैं आप फिर भी हाथ उसी तरह से जोड़ देता है। हाथ का तो काम इतना ही था, आपके फैसले को बुरे साथ लाने का जरिया। कहा याद रखिए ये कायनात इसकी कुवतें बड़ी अहम है, लेकिन उनका मकसद इतना है। और अगर ये मकसूद गुजरात बन जाए, हिजरत का पहला मकाम जहाँ बातन का निजाम है, वहाँ ये दुनिया की मदा दुनिया की दौलत ये सब चीजें मकसूद बिजात बन जाती है, और जहाँ हम तुम्हें दिए जा रहे हैं उस निजाम में ये एक बुलंद मकसद के हुसूल का जरिया बन जाती है। नुकता हिजरत का चला था, देखने को ये आयतें आप देखते हैं किस तरह मुख्तलिफ मजामीन की चली आ रही है, लेकिन आप देख रहे हैं कि किस तरह से उसी की तौसीफ कर उसी की नशरी करती चली आ रही है, कितना मानिए रब्त है तमाम के अंदर। کہا یاد رکھو کہ وہاں یہ چیز یوں نہیں ہوگی. یہاں مقصود بھی ذات بناتے ہو, دو لفظ جہاں آئے ہیں لہون وغیرہ دو لاہو لام تو یہ ہمارے یہاں بھی حضرات وائز جتنے بھی ہیں ہماری صاحب استعمال ساری دنیا کے لیے تھا, دنیاوی زندگی لاہو لام کے لیے تھا. اور آپ گردن گردن تک اس میں ڈوبے ہی ہوتے ہیں. اب بھی آپ یہیں مردم شماری کر دیجیے شاید میں لوگوں کو دیکھ لیجیے, سب سے زیادہ تو من توانا یہ ہوتے ہیں جن کے نزدیک دنیا کی زندگی لاہو لام کی زندگی ہوتی ہے. کیا چیز ہے لاہو, کیا چیز ہے لاہو, لاہو ان کے یہاں ہر وہ شہر جو کسی بلند مقصد کو نگاہوں سے اوجل کر دے اسے وہ لاہو کرے. نکلا ہے منزل تک جانے کے لیے, راستے میں ایک طرف اس کو ہرن دکھائی دیا ہے وہ اس کے پیچھے دوڑ کر, یہ ان کے نزدیک لاہو ہو جاتا. اگر دنیاوی متاع اور اس کے مقاصد بلند مقصد سے غافل کرنے ہیں تو یہ لاہو ہو جاتا. ناز کس سے بھی بڑی دلچسپ, وہ کہا کرتے تھے لائبہ بنا ماحول, کشتی دریا میں یا پانی میں ہے, موجیں اس کو مسلسل حرکت میں تو رکھ رہی ہیں ساحل کی طرف نہیں جانے دیتی, ہر وہ چیز جو حرکت میں تو رکھے لیکن ساحل کی طرف نہ آنے دے اسے وہ لاؤ کر. یہ ہے دنیا کی اس متاع کی حقیقت. نہایت یہ جب روئے سار جاتا ہے یہ انسان کا جسم اس کے آزار اس کے فیصلے کو, اس سے انسان کی ذات کی نشو نما ہوتی ہے, اس کا ایک مقصد حاصل ہوتا ہے. مخلوط جسم ہو تو وہ فیصلے تو روئے سار نہیں لا سکتی, انسانی ذات کی نشو نما نہیں ہوتی. انسان کی انسانی ذات کی نشو نما اس کے مقصد کے حصول سے ہوتی ہے. یہ ہے اصل مقصد اس کائنات کا, اس میں کبھی زندگی کا کسی کا لائف کا. اس خوبصورتی سے ایک دیر میں کہوں گا مقام پرورش ہے آہو نالا ہے یہ چمن. پرورش ہے دیکھیے مشرون وہاں کے لیے کیا بات کہی, آہو نالا چمن ہے تو اس کا وہی گداز ہوتا ہے, تیرا دین نفس تمہاری میرا دین نفس گدازی تھا. مقام پرورش ہے آہو نالا ہے یہ چمن, نہ سیرے گل کے لیے ہے نہ آسمان کے لیے. اہمیت ہے تو یہ کہ مقام پرورش کے غلط یہ نہیں ہے, یہ نہ سیرے گل کے لیے ہے, یہاں ہے تیرے لیے تو نہیں جہاں تیسرے کے اندر سارا تیرے لیے, نہ تو زمین کے لیے ہے نہ آسمان کے لیے, جہاں ہے تیرے لیے تو نہیں جہاں کے لیے. مقام پرورش کے آہو نالا ہے نہ سیر گل کے لیے ہے نہ آسیاں کے لیے. وما هذه الحياة الدنيا الا لهو ولعب وان الدار الاخرة لهي الحيوان. ہاں زندگی تو اس کے بعد شروع ہونے والی, پرورش کر لو آہو نالا کی, یہاں اس کی نشو و نما کا سامان ہم پہنچاؤ اور اس کے بعد پھر دیکھو زندگی تو وہ شروع ہوگی. یہ تو تمہید ہے, جہاں دی باچائے افسانہ ما مصرا یاد آ گیا. خوبصورت اس کی تصویر کتاب کا دی باچا کتاب ایسے شروع ہونے جائے جہاں دی باچائے, کہا زندگی تو اس کے بعد شروع ہونی ہے ابھی. اور ریزا نے مان پھر قرآن آ گیا, سردی کی چھوٹی چیزیں بھی آپ کے ذہن میں ہوتی ہے. عجیب زبان, ایک تو میں نے کہا تھا نا کہ ان کے یہاں کا روٹ مادہ ایک ہی ہوتا ہے, وہ تین حرفوں کا عام طور پر بنیاد وہ ہوتی ہے عثمان کی, اور اوپر یہ پھیلتی ہے بر کے درختوں کی برکت کی طرح شاخیں اور پتے پھول اور پودانے کتنے بڑے بڑے جڑ, وہی ہر جگہ وہی بانی بنیادی جو روٹ کے ہوتے ہیں وہ اس میں پھلکتے ہوئے نظر آتے ہیں. ایک ان کے یہاں باب ہوتا ہے روٹ ہوتے ہیں اس کی شاخیں ہوتی ہیں عجیب چیزیں بنتی ہیں, وہی لفظ مختلف باب میں جب آتا ہے تو پوچھو ہی نہیں مانو میں کیا فرق پیدا کرتا. یہاں کہا ہے ان دار الاخرت لحیل حیوان, یہ حیوان جو لفظ ہے مادہ اس کا بھی حیات ہے, اور حیات تو ان کے نزدیک مسلسل حرکت کا نام تھا. انہوں نے اس چیز کا تصور کر لیا ہے یہ تم شام کو کہتے ہیں نا, ہر وقت حرکت میں رہنے والا تڑپنے والا, اس کے نزدیک تو زندگی میں ہے جو ہر وقت تڑپتے رہے. کہاں سے لیتے تھے اس کو بلاد؟ تو حیات تو ٹھیک ہے زندگی ہوئی, یہاں تو اس نے کہا کہ ٹھیک ہے زندگی. آگے جو بات میں کہی حیات ہی کا وہ لفظ ہے, حیات ہی اس کے معنی ہے, لیکن باپ بدلا ہے حیوان. باپ ان کے ہاں ایک ہوتا ہے سالان, ایک باپ ہوتا ہے ان کے ہاں سہیم. یہ لفظ جو رحمان اور رحیم ہے نا, آئسری الحمد للہ رب العالمین الرحمن الرحیم مہربان, بہت مہربان ترجمہ ہو گیا, بہت مہربان. مرکی پھول بونٹی پھول کیا کیوں بیٹا یہی کرتے ہیں ترجمہ سے؟ دیکھا نہیں کہ اس نے یہ ایک ہی باپ سے ایک ہی روپ سے دو باپ کیوں لایا ہے؟ باپ جو ہوتا ہے وہ کوئی شاید جو ایک لگے بندے قاعدے قانون کے مطابق مسلسل ہوتی چلی جائے اس کے لیے انتظامن جو ہوتا ہے وہ باپ سے ہی ہوتا ہے. جتنے لفظ اس باپ پہ آئیں گے اس میں خصوصیت یہ ہوگی, مانے تو ہوں گے وہی جو اس روٹ میں ہے مادے میں ہے, اور اس میں خصوصیت یہ ہوگی کہ ایک تسلسل کے متحد ایک قاعدے کے متحد اسی طرح سے ہوتا چلا جائے, اور جو ہی وہی جو روٹ ہے وہ فعلان کے وزن پہ آیا جہاں رحمان. فعلان کے وزن کے معنی ہوتا ہے کہ وہ چیز اس بندے لگے قاعدے کے مطابق نہ ہو, ضرورت کے مطابق اور ہی طور پہ کوئی چیز نہیں ڈال دوں. صفت رحیمیت جو ہے اس کی پرورش کی وہ قاعدے قانون کے مطابق لگے بندے. درمیان میں ایسے مواقع آ جاتے ہیں کہ جہاں وہ بائی آرڈیننس کچھ کرنا ہوتا ہے, یہاں اتفاق وہاں کوئی چیز فوراً کچھ کرنی پڑتی ہے. یہ جو چیز ایسے مواقع اوپر جب جخت کرنی پڑتی ہے اس کو, اس کے لیے باپ کا آغاز ہوتا ہے. رحیم وہ پرورش ہے جو قاعد قانون کے مطابق ہوتی ہے. رحم مادر کے اندر بچے کی پرورش ایک انداز ہے اس کا. جو ہی بچے کی پرورش ہوئی وہ اس نے اس زندگی میں آ کے سانس لیا, سارے وہ قاعدے بدل جاتے ہیں. یہاں جخت جخت ایک نیا قاعدہ شروع ہو جاتا اس کے لیے. وہاں رحم مادر میں وہ ماں کی چھاتیوں سے دودھ نہیں پیتا, وہاں وہ اس طرح سے سانس نہیں لیتا ہے. مسلسل ہو رہی ہوتی ہے نشوونما. ایک اور قاعدہ ہے جو ہی تبدیلی ہوئی ہے اس کے اندر وہ سارے قاعدے بدل گئے, یکدخت کی طرح قاعدہ شروع ہو گیا. وہ رحیم تھا یہ رحمان, کہا یہ جو زندگی یہاں کی ہے یہ حیات ہے, فزیکل لاز کے تابع چلتی ہے قاعدے قانون کے مطابق. اس کے بعد بھی زندگی ہے, اس زندگی کے لیے کچھ زیادہ چاہیے کہ اس کو ضرورت ہی نہیں پڑی. وہ کالان کے وزن کے اوپر حیوان لفظ لے آیا ہے. ان قاعدے اور قانون کو چھوڑ کے جس لفظ کسی اور قانون کے مطابق اس زندگی کو ملے گی. لیکن لو قانون یا لمون علم سے کام دیتے یہ بات یہ لوگ تو پھر سمجھ میں آتا ہم کیا کہہ گئے. لو قانون یا لمون کہا یہ جو یوں خدا کو ماننے والے ہیں نا, ذرا دیکھا کرو ان کی خدا پرستی. فائزہ رکدوا فی الفلک دعوا اللہ مخلصین له الدین فلما نجاهم الى البر اذا هم یشركون لیکفروا بما آتیناهم ولیتمتعوا فسوف یعلمون. کہتا تدبیر ان کی یہ ہے, ہم آلات کے اندر مانتے ہیں, کشتی میں سوار ہوں اور کشتی بھنور میں پھنس جاتی ہے. کہا اس وقت دیکھو ان کی تعبیر, دعائیں دی جا رہی ہے, یا اللہ یہ تو بچا لے مولا, یہ تو ایسے کے بچا لے مولا, تیر پاس رہا یا نہیں مارے اسپتال نہیں مارے, تیری یہ نہیں نظر تیری یہ نہیں آیا, پاوے پیو دادے کے کول بھی ہونا کچھ نہ ہوئے نہیں آگا کہ منڈی پورا جان دے سکے دعائیں دیتی تعبیر یہ اس کی ہوتی ہے انسان کی, کیونکہ یہ کسی زندگی کو زندگی سمجھے ہوئے ہوتے. اس وقت خدا جو ہے وہ یوں ان کو یاد آتا ہے, اور جو ہی وہ کشتی سہایتیں لگی کتوں کا خدا تو کتوں نے ہمیں یاد راشی کا وہ بیل تھی نا چوری ہو گیا, وہ اس کی تلاش میں نکلا پہلے رات تین ہزار میرا بیگ مل جائے تو میں پانچ روپئے کی نماز کو نہیں دوں گا. میں آگے گیا گیارہویں مارے میرا بیگ اگر مل جائے تو میں گیارہ روپئے کی نماز ادا کروں گا. آگے چلا گیا گھوڑ کے اگر میرا بیل مجھے مل جائے میں سترہ روپئے کی نماز باندھوں گا. وہ ایک نے کہا میں نے جاؤ باہر بیل کے رہو چلا گیا سوکھا ستا ہو جائے وہ ساڑھے تین ہزار روپئے میں رکھی بالکل زیادہ سکھیا جہاں دیا ہوں ہے ہاں تو دیکھ لیا کہ کنے کے روپیے مانگ گئے. کہنے لگا سنگھی ہاتھ پا لے گاڑی میں دو روپئے دے دی. کہا ان کی مان کے مظاہرے تو یہ ہوتے ہیں. یہی آئی اللہ نام کو یہی مان نہیں. وہ آپ کو یاد ہے میں تلسی داس کا ایک ہندی ہے کہ دکھ میں تو ہر کو بھجے سکھ میں بھجے نہ کو. جو سکھ میں ہر کو بھجے تو دکھ کا ہے جو خوبصورت ہے. جو سکھ میں ہر کو پھر دکھ نہیں ہوتا. یہ سارے خدا یاد آ جاتے ہیں غلط معاشرے میں. جب کیا تنگ بدھوں نے تو خدا یاد آتافا جانم اب آ گیا انہیں گرائز کو انہیں آنے والوں کو کہا تم ہم جو تمہیں کس نظام کی طرف دیے جا رہے ہیں ذرا سا اندازہ لگائیے یہ تمہارا کب بت کدا بنا دیا تم نے. کوئی بات اصل خدا کی رکھی ہے لیکن خدا کے نام کی طرف تم نے اس کو منسوخ کیا ہوا. صرف اس کے نام کی طرف منسوخ کرنے کی کیفیت یہ ہے کہ سارے عرب میں سب سے ممتاز ہے یہ تمہاری حق. یہ ان کے قافلے یہی سامان تجارت ہی ان کا ذریعہ معاش تھا. ذریعہ پیداوار تو ہوتی نہیں تھی. کیفیت ان کی یہ تھی کہ سارا ملک لوٹ کسوٹ میں مصروف تھا. یعنی اور بھی پیدا نہیں کی ہوتے قافلوں لوٹ گئے میدان جنگ کے اندر جو قابو آیا کسی کے لیے اور قابو کیا آئے گا وہاں سے بھیڑ بکریاں تو ہوتی. یہ غنیمت جسے کہتے ہیں غنم بھیڑوں کو تو کہتے ہیں ہمارے غنیمت جن کہتے ہیں جن میں زیادہ تیرا کو جائے گا ہمارے غنیمت جائیں گے. بات سے بات یاد آئی آپ دیکھ لیں لفظوں کا مرور زمانہ کا لفظوں کے معنی کے فرق کتنا پڑتا. ہم یہ کہتے ہیں نہیں ہے غنیمت ہے جتنا ہاتھ میں آ جائے. کبھی ذہن میں نہیں آیا کہ پھر تو کوئی جب ہی نہیں آئی تو غنیمت ابھی کیوں کہنا ہوتا. اسی لیے میں کہا کرتا ہوں قرآن کو سمجھنا ہو تو اوریجنل معنی کی طرف جاؤ ورنہ غنیمت کے معنی یہی ہوں گے. تو آج کل ہم غنیمت ہمام غنیمت سمجھ جو کوئی ہوتا ہے غنیمت ہے جو کوئی ہو رہا ہے. تو وہ تو دودھ خسوٹ اتنی تھی لیکن یہ قریش کے قافلے رہنا کا شرائے وسط ہے. قرآن کہتا ہے کہ تم دیکھتے نہیں تمہارے قافلے سردی گرمی اندر سے وہاں وہاں سے یہاں چلتے چلے جاتے ہیں. کہا وہ ایک خدا کی طرف نسبت رکھنے سے تمہیں یہ مقام حاصل ہے. پھل جا بزو ربدہ حاضر اور تم اس خدا کے کہیں معصوم بن جاؤ تو پھر دیکھو تمہارا مقام انسانیت کہاں چلا جاتا ہے. تو وہ نام ہے نسبت رکھنے والا ہے سورج کا بھی میرا عبداللہ کا اعلان نہ تو ابھی کیفیت ہے جو واقعی اگر تم اللہ سے اب ہو جاؤ تو تم دیکھو پھر کہاں جاتے ہو. کہا یہاں سے وہاں اس لیے تمہیں دیے جا رہے ہیں کہ یہاں صرف کابے کی نسبت خدا کی طرف ہے. وہاں در حقیقت تم ہم بتائیں گے کہ وہ نظام خدا کا ہوگا کعبہ اس کا مرکز ہوگا. اولم یرا ورنا چلنا ہر منہان و یا تو ناؤ نہیں اپنا دل بھاتے لگے انہوں نے کہا کہ یہ اتنی سی نسبت سے اتنا کچھ تمہیں حاصل ہو رہا کہیں اس کے بن جاؤ تم تو پھر کیا سوچنا. لیکن مصیبت یہ ہے کہ تم باطل پر تو ایمان رکھتے ہو کہ صرف خدا کی طرف نسبت ہونی چاہیے. اس کی معصومیت والی بات نہیں کس پہ تو ایمان رکھتے ہو تم اور ادھر جب ہم تمہیں بلاتے ہیں تو اس سے سرکشی کرتے ہو تو جاؤ کہیں ایک دفعہ اس کے بڑے زور کی بات کہہ گیا. جلے ہر قطرہ ہے سازِ انل باہر غالب کی عجیب انداز دلے ہر خطرہ ہے ساز خانہ باہر. ہم اس کے ہیں, ہمارا پوچھنا کیا ہے؟ ومن اظلم ممن افترى على الله كذبا او كذب بالحق لما جاء اليس في جهنم مثوى للكافرين. سورت کی آخری آیتیں آ گئی, اور میں نے کہا ہوا نا کہ سورت کی آخری آیتوں میں تو یہ تب کب کے رکھے میں نے کیوں ہوتا ہے کہا کہ ایک تو وہ شخص ہے کہ خدا کی بات نہیں ہے, بات اپنی کرتا ہے خدا کی طرح منسوخ کرتا ہے, اس سے زیادہ بڑا ظالم کوئی ہوگا؟ جب تبون الکتاب بے حدی ہوں تما جب انہوں نے آزم انہیں مل رہا خود فصلے لکھتے ہیں اور کہتے ہیں کہ سلیے کے خدا بندی. ایک تو یہ اور کذب بالحق, اور دوسرا یہ ہے کہ واقعی جب اس کے سامنے خدا کی کتاب حق جو ہے اسے پیش کر دیا جائے تو وہ اس کی کو تقسیم کرے اور اپنی بات جو ہے اس کو خدا کی چیز دے. دونوں جرائم ہمارے آخری آیت میں آ گیا ہوں عزیزان ایمان, اس لیے وقت کا پوچھ لیا ہے. میں سمجھتا ہوں کہ اہم ترین مسئلہ جو ہے پرابلم جو ہے تمت کلمۃ رب کا صدقم و عدلم لا مبدل ذلک الدین القیم کا, خدا کا قانون مکمل ہے غیر متبدل ہو, اضافہ نہیں ہو سکتا, تبدیلی نہیں ہو سکتا, محفوظ کر دیا گیا ذکر بالعالمین قیامت تک کے لیے یہ ہو گیا. تو اب ایک ایسی شے جو غیر متبدل ہے مکمل ہے محفوظ ہے, اب اس میں تو کسی قسم کے غور و فکر کی گنجائش باقی نہیں رہی, اس بات میں سوچے جاتے تو ڈبر کہاں ہوگا, ڈاکٹر کہاں ہوگا, کسی کا نام اس نے کرا تو مجھ سے کیوں نہ ہو, خود خدا کا راستہ اتنا ربی الا صراط مستقیم, تیرا خدا صراط مستقیم, اللہ کی کتاب کی ابتدا اس میں پہلی دعا جو سکھائی گئی ہے, لیکن وہ دعا جو ہے وہ کون ہے جن کے لیے دعا سکھائی گئی, ان کے لیے جو پہلے یہ زبان سے اعتراف نہیں کرتے اپنی زندگی سے شہادت پہنچاتے ہیں کا نہ بو ہم تیرے سوا کسی کی محکومیت اختیار نہیں کرتے, صرف تیری محکومیت اختیار کرتے, کاہے کے لیے کرتے ہیں؟ اس لیے کہ تیرا بھلا ہوتا ہے, تیری معذومیت اختیار کرنا بھی عزیزہ نمان غور سے سنیے کہ مقصود ذات یہ دیکھیں گے خدا کا نہیں کچھ بنتا کیا کا نستعین, نستعین کے معنی عام کہتے ہیں ہم تجھ سے مدد مانگتے ہیں, مدد مانگتا نہیں, آنا آونا کے معنی ہوتا ہے بھرپور جوانیاں پیدا ہونا, انتہائی شباب آ جانا, جتنی صلاحیتیں انسان کی ہوں ان کو پوری نشو نما مل جانا, یہ لفظ ہوتا ہے ان کو کا نابود, اس لیے ہم اس لیے تیرے صرف تیری معقومیت اختیار کرتے ہیں, یہ نہیں ہے کہ اس سے تیری سلطنت مستحکم ہو جاتی ہے, مملکت تمہاری بھر جاتی ہے, تیرا بھلا کچھ ہو جاتا ہے. وہ کہتا ہے ہم تو مستغنی ہیں غنی اننا العالمین ہیں, اس جیسا میں نے ابھی کیا وہ کہتا ہے ساری دنیا بھی اگر ہمارا انکار کرتے تو ہمارا کچھ نہیں گزرتا, اب تو اپنے مقام پہ بالحق ہوتا ہے, کسی کے بارے کا محتاج نہیں ہوتا, ہم جو تیری معصومیت اختیار کرتے ہیں تو یہ اس لیے کہ یہ کہ نسائن اس سے ہماری اپنی ذات کی نشو نما ہوتی ہے, بھرپور توانائیاں اس کو حاصل ہوتی ہیں, اور نہیں تو کبھی یہ پورا فاتحہ تو ہی اور تحریر کی ہے جن میں ہر رکعت میں نماز کی تو نماز والے دہراتے نسائن, اور یہ لوگ جو اپنی زندگی یوں بسر کرنے والے ہوں ان کے لیے یہ ہے آرزو سراط المستقیم, سراط بالکل سیدھے راستے لے کر کے مستقیم ہوتا ہے کہ جس میں یہ قدم پورے کا پورا کیا ہوا ہے قائم اس کے اوپر, یہ السراط المستقیم, یہ کیا ہے؟ قرآن تمت, غیر متبدل, محفوظ, کوئی تبدیلی نہیں, کسی کے اوپر چلنے کی آرزو ہے, تمنا خواہش ہے, کوشش ہے, جدوجہد ہے, انتہائی آرزو ہے مومن کا صراط مستقیم. تو ذہن میں یہ سوال آتا ہے کہ یہ صراط سہارا کہیے, ہائی روڈ یا ہائی وے کہتے ہیں اس کو, کیونکہ ایک ہوتی ہے. اگر ہے وہ تو بہرحال وہاں سے کراچی سے شروع ہوئی ہے پشاور تک چلی گئی ہے, ایک ہی سڑک ہے نا, اس سے تو ادھر ادھر آپ ہو نہیں سکتے. اس اعتبار سے تو اس نے اس راستے میں اس دین میں اصل و تدبر اور فہم اور فراست اس کی تو بنیادی کہیں نہیں رہتی. لگا بندھا ہے ایک راستہ, اس کے اوپر آنکھیں بند کر کے چلے گا, لیکن زندگی کے تقاضے تو بدلتے رہتے ہیں. خود اس نے یہ کہا کل یامن ہوا کی شان, پھر بات سے بات نکلا اس کے دماغے یہ کرتے ہیں خدا سے متعلق, یا کل من سے سماوات والا میں سے کیا جاتا ہے کہ زمین و آسمان میں جو کچھ بھی ہے وہ سوالی ہے اس کا, وہ اس سے سوال کرتا ہے کل یامن ہوا کی شان, اور خدا ہر آن میں ایک نئی شان میں ہوتا ہے خدا بات ہے خدا. اس نے کہا یہ ہے کہ کائنات کی ہر شے اپنے لطف و نما کے لیے ہمارے قانون کی محتاج ہے, ہمارے ذرائع لطف و نما کی محتاج ہے, اور اشیاء کائنات کی یہ کیفیت نہیں ہے کہ وہ جامد ہیں دہی بندی ہیں, بس ایک دفعہ جو بچے کو دودھ دیا ہے تو ساری عمر اس کے لیے یہی کافی ہو گیا اور کچھ تبدیلی کی ضرورت نہیں ہے. کائنات کی ہر شے کی کیفیت یہ ہے کل یومن ہوا کی شان, اس کو ہر آئن اس کی نشو نما کے تقاضے بدلتے رہتے ہیں اور ہم بدلتے ہوئے تقاضے کے مطابق دیتے رہتے ہیں. عربی زبان میں رزق کے بنیادی معنی ہیں وہ سامان نشو و نما جو ضرورت کے مطابق دیا جائے, بنیادی معنی ہے اس لفظ کے. تو زندگی کے تو تقاضے بدلتے رہتے ہیں, ہر آئن بدلتے رہتے ہیں. سمدنی زندگی میں آپ پوچھئے نہیں کہاں سے کہاں انسان چلا جاتا ہے, شاہراہ ایک ہے, ایک راستہ ہے, چلنا ہے اسی کے اوپر. آپ نے یہ کام کیسے کر سکے گی, مشکل پیدا ہو گیا. یہ تو پھر مذہب ہے کہ جس میں کسی قسم کی کوئی تبدیلی, کوئی اور راستہ ہی, اسی پہ لگے بنے چلے جانا. مسواک کی جتنی لمبائی انہوں نے ہزار سال پہلے متعین کی تھی, اتنی لمبائی کی مسواک اگر ہے تو مسواک تو تم پتہ ٹنگی سے ہی ملی ہے مٹی سے. آئشر صاحب کے اس مسواک میں تو ہوگی تاکہ پیٹ آنے میں, جب وہ اس لمبائی سے کم ہو جاتی ہے تو پھر وہ غیر شریف ہو جاتی ہے. آپ سوچیے جس مسل کی کیفیت یہ ہو کہ وہ اگر مسواک کرنے سے بھی لمبائی میں کام ہو گئی ہے تو کام ہوئی لمبائی میں تو غیر شریف ہو جاتی ہے, کوئی اس میں گنجائش ہے کسی قسم کی اور نہیں. میں نے اس لیے عرض کیا عزیز الرحمان بنیادی نقطہ ہے یہ جو شاید کے آخر میں آ گیا ہے, عجیب چیز ہے. شاہراہ, ہائی وے, ہائی روڈ, دونوں اگر کسی ملک میں ایک ہی شاہراہ ہو اور کوئی سڑکیں کی گلیاں کی ادھر کی گلیاں ہوئی نہ کریں گے سواری ہوئی, اور اگر مختلف سمتوں کو جانے والی یہ ہائی روڈ ہوں تبھی مجھے یہ پیدا ہو جائے. اس ہائی روڈ کا تو ایک ہونا بڑا ضروری ہے, باقی چیزیں کیا چاہیے اس کے اندر. ورنہ دینا جاہدو سینا, جو دین کے معاملے میں زندگی کے تقاضوں کے معاملے کے اندر جد و جہد کرتا ہے, کوشش کرتا ہے, اتحاد کا لفظ نہیں سے نہیں سکتا, سوچ کرتا ہے, جاہد کرتا ہے. ہم کیا کرتے ہیں, نہ جلنا ہو صوبو لنا, صوبو طبیل سواہد اس کے معنی راستہ ہوتا ہے. یہ جمع کا صیغہ ہے, جو اجتہاد کرتا ہے اس معاملے میں زندگی کے تقاضوں کو سامنے رکھتا ہے, راز مسلم کو بھی ذہن میں رکھتا ہے. عربی زبان میں عزیزان من قبیل یا سبل ان چھوٹی پگڈنڈیوں اور راستوں کو کہتے تھے جو مختلف مقامات سے تو نکلے لیکن آخر میں آ کے صراط مستقیم میں مل جائے. کہتا ہے زندگی کے تقاضے تو بڑے بدلنے والے ہیں, جو بھی ان تقاضوں پہ غور کرتا ہے, فکر کرتا ہے, सुगम हम उसको एक रास्ता नहीं समीर नहीं सुगम हम उसको दूसरे रास्ते दिखा देते हैं। लेकिन ना वाली बात जो है वो हर रास्ता जो है हमारी तरफ शर्त यह है अरबी जुबान की रूह से सुगम के लिए कि वो रास्ता जो मुख्तलिफ सिमतों से ले सकता है लेकिन आखिर में आकर सिरात मुस्तकीम में मिल जाए उसे कहते हैं सुगम। तो हम उसको सुगम दिखाते हैं दूसरी रास्ता हर जमाने के तकाजे के मुताबिक क्या रास्ता भाई वो माल रोड से इधरों भी जा सकते हैं तू इधरों भी जा सकते हैं इधर जरा रास्ते ही पानी आएगा तो यार रास्ता बड़ा ठीक है चल दे माल रोड से रास्ता कौन सा जाएगा। ये हाजीवा ने माने दिन सिरात मुस्तकीम जो है वो एक ही है गैर मुतबद्दल है वाहिद है मुकम्मल है माकूल है लेकिन ये चौराहे छोटे छोटे रास्ते जो हैं जिंदगी के मुख्तलिफ बस्तियों से गांव से शहरों से इधर से उधर से चले आ रहे हैं बिलाखर आके सिरात मुस्तकीम से ले जाते हैं। ये जो चीज है सुबल का एक साथ पान का मेहनत में मुझे अल्लाह वाले से भी भेजिए बात सामने आई हुई है पता नहीं चीज क्या थी जन्नती जीजा ने मन बड़े गौर से सुनने की बात सुबल की बात कुरान क्या कहता है मोमिन की जिंदगी इसके निजाम को भी जन्नत से ताल्लुक करता है कहता उस जन्नत के अंदर 76:18 बाकी बातें छोड़ देता हूँ वरना छेड़ने के लिए जी नहीं जाता पहला शेर भी यही है कहा ऐनन की हा उस माशरे के अंदर एक चश्मा है पानी उसमें से निकलता तो सम्मा सल सबीला लजीमा ने ये है कि वो उसका नाम सल सबील नाम नहीं होता तो सम्मा होता है जो खसूसियत किसी चीज की होती है वो उसकी खसूसियत तो चश्मे की क्या है सल सबील वो चलता जाता है साल रास्ता पूछता जाता है पूछता चला जाता है और चलता चला जाता है पूछता जाता है और चलता चला जाता है। क्या तकाजे हैं तुम्हारी क्या प्रॉब्लम है अभी तुम्हारी क्या कैफियत है अभी साल पूछता चला जाता है शरीर रवा रहता है चलता जाता है और आखिर में जाओगे सिरात मुस्तकीम में मिल जाता है। अब रास्ते में जो भी बस्तियां आए हर एक से वो पूछता चला जाए तुम्हारी क्या दिक्कत है तुम्हारी क्या दिक्कत है बल्कि मैं तो ये कहा करता हूँ कि हर घर के बाहर आवाज दे कि कितना पानी का ये बहन आ जाओ जोड़ लेकर मैं जा रहा हूँ आगे भर दो हर घर के बाहर आवाज देता चला जाता है कि दे लो अपनी जरूरत के मुताबिक मुझसे और कहीं खड़ा नहीं रहता हूँ चलता जाता हर एक से उसकी जरूरत के मुताबिक साल सभी पूछता जाता बाबा क्या अल्फाज सुने खुदा ने उसके लिए पूछता जाता फिर आगे बढ़ता चला जाता और यही है वो इसको उसने दूसरी जगह हाँ फैन उन जारी रखा है राज में ये था कि 76:18 बड़ी अहम आयत थी पता नहीं जायज तो फिर तफसील अर्ज करूंगा इन आयतों 88:12 में लीजिए बात कहा फीहा ऐन जारियत ये ऐन जारिया दिल्ली के मुतलक देता है चश्मा है जौहर नहीं ऐन जारिया है रवा दवा रहने वाला है। और आखिरी बात एक नुक्ते की कह दूं आप शरीयत का नाम तो आपने ये सुना होगा शरीयत वाला हर चीज शरीयत के मुताबिक ये जो शरीयत के मुताबिक आपके समानी नाजुक हुए हैं 1200 साल पहले ये बने उस जमाने के तकाजे के मुताबिक انہیں کو اسی طرح سے نافذ کرنا, اس میں ذرا رد و بدل جو ہے ان کے نزدیک یہ اسلام کے خلاف, دین کے خلاف. اس میں روانی نہیں, وہ جاریہ نہیں ہے, وہ بند ہے. بات ہو مالی آپ نے, وہ بند یعنی اس میں تبدیلی کی گنجائش نہیں, جاری نہیں, آگے نہیں بڑھ سکتا. ہزار برس میں جہاں تھا جیسا مانا تھا ویسے کا ویسا ہوتا. ان کے ہاں خصوصیت یہ ہے شریعت کی کہ اس میں کسی قسم کی تبدیلی کی تبدیلی جائز نہیں ہوتی. عزیزان من میں کیا عرض کروں, بڑے بڑے علماء ہیں, میری کیا ہے, ان کو عربی زبان کے لفظ کے معنی پتہ نہیں ہے. سنیے اور گھوم جائیے, عربوں کے ہاں شرع کا لفظ جو ہے, ریت کا جو لفظ ہے, اس کے معنی ہوتے ہیں ایسا راستہ جو انسان کو یا حیوان کو یا ہر پیاسے کو پانی کے گھاٹ پر لے جائے. پہلی چیز تو یہ, ہر راستے کو وہ شریعت یا شرع نہیں کہتے. ہر وہ راستہ جو پانی کے گھاٹ پہ لے جائے, پہلی شرط. اور اگلی شرط سنیے, اور پانی وہ ہو جو رواں پانی ہو, بند پانی نہ ہو. بند پانی ہو تو وہ پریا دم کہتے ہیں, شریا دم کہتے ہی نہیں اس کو. کیا زبان, یعنی وہاں پہنچنے کے بعد بھی اگر دیکھتے ہیں کہ پانی تالاب کا ہے, زہر کا ہے, بند ہے, بہ نہیں رہا ہے, تو وہ اس کو شریعت کا لفظ نہیں استعمال کرتے, اس کے لیے کڑاؤن لفظ ہے. اس کے لیے راستہ پہلے تو وہ دے جائے سرکشمہ حیات سے. جلنا نند مائک اللہ شاید ہی قرآن نے کہا ہے, پانی ہے سرکشمہ حیات. ہر راستہ جو سرکشمہ حیات کی طرف لے کے جائے, پہلی شرط یہ ہے شریعت کی. اور وہ وہاں لے کے جائے کہ جو پانی جاری ہو, رواں ہو, اسے وہ کہیں گے. اگر بند ہے پانی, موجود پانی ہے, شوہر ہے, تالاب ہے, وہاں تک جانے والے راستے کو شریعت کہتے ہی نہیں ہے. عزیزان ایمان, یہ تو بنیادی طور پہ درسی طور پہ غلط ہے. جس کو شریعت کہا گیا, جو ہزار سال پہلے بنی اور آج تک اس میں غیر متبدل ہے, یہ کبھی جا رہی ہے. نہ یہ زندگی کے سرچشمے کو لے جانے والی, نہ وہ سرچشمہ جاریہ ہے جس کو لے جانے والی. نتیجہ یہ ہے کہ انسانیت طرف طرف کرنا چاہیے. شریعت کا لفظ بس آخری لفظ سے سن لیجیے, والذین جاہدوا فینا لنہدینہم سبلنا. جو اتحاد کرتا ہے اس طرح سے مسلم کے اوپر, ہزاروں راستے ہم اس کو دکھاتے ہیں, لیکن ہر راستہ آ کے صراط مستقیم لے آ کے نہیں لگا جاتا. اور یہ سارا سفر وہ کیسے طے کریں گے؟ ان اللہ مع المحسنین. نہایت قسم کارانہ انداز سے سفر کو طے کیجیے, افراتفری نہ کریں. اس میں بھی ایک حسن ہونا چاہیے, اس راستے کے طے کرنے میں بھی ایک خوبصورتی ہونی چاہیے. ٹروتھ اینڈ بیوٹی تو ایک ہی چیز ہے عزیزان ایمان. قرآن نے اسی لیے اعمال حسنہ کو, نیک اعمال کو بھی اعمال حسنہ کہا ہے, اصلی نماز کہا. یہ تین وہ اور سورہ عالم کے لیے ختم ہوئی. الحمدللہ, آئندہ ہم سورہ روم لیں گے. اور ہاں جی, اعلان پہلا تو وہ تو آپ کو یاد ہے میرا کہ کہ مقصد عشق کا انداز یہ رالا دیتا, اس کو چھٹی نہ ملی جس نے سبق یاد کیا. ہماری بدقسمتی کی ہم سبق یاد کر کے آتے ہیں, لیکن کبھی کبھی میں چھٹی کی درخواست کر لیا کرتا ہوں. اس حق کا گرا ہوں.